यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। आज 14 गणतन्त्र दिवस। संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई उत्प्रेरणा गर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। आगामी आर्थिक वर्ष 2078-79 आय व्यय विवरण बजेट आज सार्वजनिक गरिँदै कोरोनाको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमा थप चुनौती र जोखिम बढ़ाएको अर्थमन्त्री विष्णु पौडेलको भनाई। सबै वयस्कलाई कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। केही दिनभित्रै कोरोना भाइरस विरूद्धको खोप ल्याइने परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। र कोरोना संक्रमणको दर घट्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्तौं जारी निषेधाज्ञा खुकुलो बनाइँदै। आज 14 गणतन्त्र दिवस। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन प्रत्येक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्ष कोरोना भाइरसको महामारीका कारण गणतन्त्र दिवस औपचारिक रूपमा मात्र मनाउन लागि छ। गणतन्त्र दिवस 2078 मूल समारोह समितिले नेपाली सैनिकको मुख्यालय भद्रकालीमा रहेको सभाहालमा स्वास्थ्य मापदण्ड पालना गरी आज बिहान गणतन्त्र दिवसको कार्यक्रम राखेको जनाएको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुनेछ। समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। 14 गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न शहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्धन गर्दै समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा ऊर्जा मिलोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनैतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति पुनले सार्वभौम संविधान सभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्य मान्यताका आधारमा समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ। सभामुख अग्निसापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरूरी भएको बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गर्नु भएको छ। गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताको संघर्ष र बलिदानको जगमा लोकतान्त्रिक गणतन्त्र सँगसँगै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी शासन व्यवस्था सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी सोही अनुसारको अभ्यासमा मुलुक रहेको र मुलुकमा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा सरकार, सबै राजनीतिक दल, बुद्धिजीवी, संचार जगत र आम जनता एकताबद्ध भई अगाडि बढ्न यस दिवसले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ। यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले सधैँ राजनैतिक विवादलाई अदालतको प्रांगणमा पुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनैतिक अभ्यास विचरो बन्न पुगेको महसुस भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा 14 गणतन्त्र दिवसका अवसरमा 430 कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ। राष्ट्रपतिबाट नेपालको संविधानको धारा 276 बमोजिम फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐन 2074 को दफा 37 लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको 2077 साउन 19 को परमादेश समेतका आधारमा उक्त मिनाहा दिनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका सबै राजनैतिक दल र पक्षलाई आफ्ना असहमतिहरूलाई मर्यादित व्यवस्थित र विधिसम्मत ढंगले अगाडि बढ़ाउन र तिक्तता तनाव र विभाजनका गतिविधिबाट मुक्त हुन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै सबै विवादलाई थाँती राख्दै निर्वाचन मार्फत मुलुकलाई निकास दिन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले निर्वाचन सफल रूपमा सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन आह्वान समेत गर्नुभयो।
ताजा जनादेशमा जानु प्रतिक्रमण होइन, जनतालाई दलहरूले मूल्याङ्कनको मौका दिनु र आवधिक निर्वाचन मार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्त हुनु लोकतन्त्रको विशेषता हो। नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनैतिक र झेली काम हो, जनताप्रति अविश्वास गर्नु हो। निर्वाचन निष्पक्ष र स्वच्छ हुने कुरामा मैले बारम्बार जोड़ दिएको छु। परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिनेछ। मनमा कुनै आशंका छन् भने फेरि भन्न चाहन्छु, आउनुहोस् निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी बन्नु।
प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सरकारले लागू गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीमाथि विजयका लागि खोप आवश्यक भएकाले पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो खोपको व्यवस्था जसरी भए पनि गरिने र सबै वयस्कलाई खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
महामारी शुरू भएको एक वर्षको अवधिमा भेन्टिलेटरको संख्या 337 904, आईसीयू बेड 2600 3000 पुर्याइएको छ। अस्पतालमा 2853 हाई डिपेन्डेन्सी युनिट थप भएका छन्। 900 अक्सिजन कन्सन्ट्रेटर थपिएका छन्। छिट्टै 180 भेन्टिलेटर, 630 आईसीयू, 1400 एचडीयू र 19 अक्सिजन प्लान्ट थपिनेछ। कोविड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ। हालसम्म हामीलाई अनुदानबाट प्राप्त 32,28,000 डोज र खरिदबाट उपलब्ध 10,00,000 डोजबाट खोप अभियान अगाडि बढ़ाएका छौं। पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु। थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाड्ने विश्वास दिलाउन चाहन्छु।
प्रधानमन्त्री ओलीले अनेकौं प्रतिकूलताका बीचमा पनि विगत 3 वर्षमा नेपालले संविधान कार्यान्वयन र संहिताको सुदृढ़ीकरण, आर्थिक वृद्धि, रणनीतिक महत्वका पूर्वाधारको विकास, सामाजिक न्याय र सुरक्षा, राष्ट्रियताको सम्वर्धन एवं सुशासनका क्षेत्रमा योजनाबद्ध प्रयासहरूको प्रतिफल देखिन थालेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले जनशक्तिको विकास सरकारको नीतिको केन्द्र भागमा रहने र उपलब्ध जनशक्तिलाई दक्ष बनाउने, आवश्यक नयाँ जनशक्ति प्राप्त गर्न नयाँ तालिम, प्रशिक्षण, छात्रवृत्ति र प्रोत्साहन प्रदान गरिने पनि बताउनुभयो।
विरासतमा प्राप्त सबै अधुरा अपुरा परियोजनाहरू सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ। पूरा हुन नसक्ने या महत्व गुमाएका परियोजनाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय गरिनेछ। खानीहरूको पहिचान, उत्खनन, प्रशोधन र प्रयोगलाई तीव्र पारिनेछ। जनशक्तिको विकास हाम्रो नीतिको केन्द्र भागमा रहनेछ। हजारौंको संख्यामा आवश्यक प्राविधिक जनशक्ति तयार गर्ने एवं प्राविधिक र आम शिक्षा बीच अनुपातमा सन्तुलन कायम गरिनेछ। कुनै बालबालिका विद्यालय बाहिर नरहने, पढ़ाई बिचाईमा छाड्ने स्थिति, ड्रप आउट हुने अवस्थालाई नियन्त्रण गर्ने तथा सबैलाई गुणस्तरीय शिक्षाको पहुँचभित्र ल्याउने कार्यक्रम अघि बढ़ाइनेछ। पूर्वाधार आयोजनाको पहिचानदेखि अन्त्यसम्मका सबै चरणमा समन्वय गर्न, स्रोतको कुशल र दक्ष उपयोग गर्न, दोहोरोपना हटाउन र सम्बद्ध निकायहरूको जिम्मेवारी स्पष्ट गरी सबै प्रकारका सार्वजनिक पूर्वाधार एकीकृत अवधारणामा विकास गर्न अधिकार सम्पन्न उच्च स्तरीय सम्बन्ध निर्माण गरिनेछ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य विस्तार भएको जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले नेपालको कनेक्टिभिटी र व्यापार विस्तारलाई सघाउ पुग्ने गरी सार्क, बिम्स्टेक, बीभीआईएन जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका खेलिने पनि उल्लेख गर्नुभयो।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुनेछ। नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी सार्वभौम समानता, विश्वास, समझदारी र सहकार्यका आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँग सम्बन्ध सुदृढ बनाइनेछ। ऐतिहासिक सन्धि नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्र राष्ट्र भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समय समयमा उठ्ने विषयहरूलाई समाधान गरिनेछ। नेपालको कनेक्टिभिटी र व्यापार विस्तारलाई सघाउ पुग्ने गरी सार्क, बिम्स्टेक, बीभीआईएन जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका खेल्नेछ। विश्व शान्ति स्थापनामा योगदान पुर्याउन, समान चासो र हितका विषयमा सहकार्य गर्न, विश्वव्यापी महत्वका विषयहरूमा राष्ट्रिय हित अनुकूल हुने गरी भूमिका निर्वाह गर्न एवं आर्थिक सामाजिक विकासमा सहयोग परिचालन गर्न संयुक्त राष्ट्रसंघ लगायत अन्य बहुपक्षीय मञ्च र संघ संस्थाहरूमा नेपालको उपस्थितिलाई अझ प्रभावकारी र सशक्त बनाइने।
प्रधानमन्त्री ओलीले भारतका आन्तरिक जलमार्गका साहेबगंज, कालूघाट र वाराणसी बन्दरगाहको उपयोग गरी आन्तरिक जलमार्ग मार्फत अन्तर्राष्ट्रिय व्यापार विस्तार गरिने पनि बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले सरकारले अबको केही दिनमै कोविड 19 विरूद्धको खोप ल्याएर ब्रेक थ्रू गर्ने बताउनु भएको छ। परराष्ट्र मन्त्री गेवालीले हिजो नेपाल स्वास्थ्य पत्रकार मंचले गरेको नेपालमा खोपको उपलब्धता र चुनौती विषयक अन्तर्क्रियामा हप्ता 10 दिनमै खोप आयात गरेर ब्रेक थ्रू गर्ने बताउनुभयो। उहाँले चीनको सिनोफार्म र अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीबाट 50-50 लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री गेवालीले भारतबाट कोभिसिल्ड ल्याउनका लागि नेपालले उच्चतह छलफल गरिरहेको पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2078-79 बजेट आज अपरान्ह सार्वजनिक गर्ने भएको छ। संसद विघटन भएको अवस्थामा सरकारले अध्यादेश मार्फत आज अपरान्ह 4 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बजेट सार्वजनिक गरिने अर्थ मन्त्रालयले जनाएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 बजेट सार्वजनिक गर्नुपर्ने भएकाले आज बजेट सार्वजनिक हुन लागेको हो। प्रतिनिधि सभा विघटन भएकाले बजेट अध्यादेश मार्फत ल्याउन लागि छ। यसअघि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गतिशील बन्दै गएको नेपालको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले थप चुनौती र जोखिम बढ़ाएको बताउनु भएको छ। चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक प्रतिवेदन हिजो अर्थ मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री पौडेलले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्षमा 4.01% रहने अनुमान गरिएकोमा अनुमानित आर्थिक वृद्धि दर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो।
महामारीबाट उत्पन्न आर्थिक संकटको बावजूद पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, शोधनान्तर स्थिति तथा विदेशी विनिमय संचिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सबल रहेको र पुनर्निर्माण भएको प्रगति र पूर्वाधार विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा भी आकारको आर्थिक वृद्धि हुने अनुमान रहेकोमा नयाँ वर्ष 2078 शुरूआतसँगै फैलिएको कोविड 19 दोस्रो लहरले क्रमशः गतिशील बन्दै गएको अर्थतन्त्रमा पुनः चुनौती र जोखिम बढ़ाइदिएको छ।
अर्थमन्त्री पौडेलले कोरोनाका कारण आर्थिक वर्ष 2076-77 कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका सबै प्रदेशहरूको आर्थिक वृद्धि ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षमा सबै प्रदेशहरूको आर्थिक वृद्धि दर 3.5% भन्दा उच्च रहने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षमा कुल लगानी 30.4% संकुचन भएकोमा चालू आर्थिक वर्षमा 18.1% वृद्धि भई 13.12 अर्ब पुग्ने अनुमान गरिएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षमा प्रति व्यक्ति कुल गाढस्थ उत्पादन 5.8% वृद्धि भई अमेरिकी डलर 1191 पुग्ने अनुमान गरिएको पनि उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरूद्धका मुद्दाको सुनवाई शुरू भएको छ। प्रधान न्यायाधीश शोलिन्द्र शमशेर जबराको एकल इजलासले बिहिबार 19 रिट निवेदनमाथि प्रारम्भिक सुनवाईपछि थप सुनवाईका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो। उक्त आदेशसँगै सो विवादका 30 रिट निवेदनमाथि सुनवाई हिजैदेखि शुरू भएको छ। संवैधानिक इजलासमा प्रधान न्यायाधीश शोलिन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपक कुमार कार्की, डाक्टर आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बम कुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरू भएको छ। नेपालमा हिजो थप 9,841 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म 428,670 जना संक्रमित मुक्त भइसकेको र मुक्त हुने दर 78.1% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी हिजो थप 6,951 जनामा संक्रमण पुष्टि भएको छ। हिजो 19,313 वटा नमूनाको PCR परीक्षण गर्दा 6,855 तथा 779 नमूनाको एन्टिजेन परीक्षण गर्दा 96 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। छ। यस्तै हिजो थप 96 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका स्वास्थ्य कर्मीमाथि आक्रमण भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले हिजो ट्वीट गर्नुहुँदै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको उल्लेख गर्नुभएको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालाई हिजो टेलिफोन गर्नुभई नेपालगंज स्थित भेरी अस्पतालमा स्वास्थ्य कर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। यसैबीच गृह मन्त्रालयले स्वास्थ्य संस्थामा तोड़फोड़ गर्ने र स्वास्थ्य कर्मीलाई कुटपीट तथा आक्रमण गर्नेलाई कानूनी कार्यवाही हुने जनाएको छ। राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा समक्ष राष्ट्रसभाका नवनिर्वाचित सदस्य डाक्टर खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबार स्थित संघीय संसद सचिवालयमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष तिमिलसिन्हाले उहाँलाई संघीय सांसदको प्रतीक चिन्ह समेत प्रदान गर्नुभयो। यही जेठ 17 गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रसभा सदस्य उपनिर्वाचनका सन्दर्भमा गैराती 12 बजेदेखि निर्वाचन मौन अवधि शुरू भएको छ। जेठ 17 गते बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म घुराएको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुनेछ भने निर्वाचनका लागि 3 मतदान केन्द्र तोकिएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री परिषद हेरफेर तथा विस्तार गर्नुभएको छ। 11 सदस्यीय मन्त्रीमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सुडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई नियुक्त गरिएको छ। यसै गरी सामाजिक विकास राज्य मन्त्री मना कुमारी साउद, भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुन कुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रीमा मानबहादुर सुनार, आर्थिक मामिला तथा योजना राज्य मन्त्रीमा अर्चना गहतराजलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुखको कार्यालयमा हिजै आयोजित समारोहमा प्रदेश प्रमुख गंगा प्रसाद यादवले नवनियुक्त मन्त्रीहरूलाई पद तथा मुख्यमन्त्री भट्टले नवनियुक्त राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। कैलालीको टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरले कोरोना संक्रमित भई होम आइसोलेशनमा बसिरहेका परिवारको अवस्था बुझ्न घटना अध्ययन तथा खोज पड़ताल कार्यक्रम शुरू गरेको छ। टीकापुरबाट ईश्वर साउदको रिपोर्ट।
कैलालीको टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरले कोरोना संक्रमित भई होम आइसोलेशनमा बसिरहेका परिवारको अवस्था बुझ्न घटना अध्ययन तथा खोज पड़ताल कार्यक्रम शुरू गरेको छ। नगरपालिकाले सीआईटी कार्यक्रम अन्तर्गत संक्रमितको घरसम्मै पुग्ने कार्यक्रम शुरू गरेको छ। सोही समयमा नगरपालिकाले संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सामग्री र औषधि पनि वितरण गर्न थालेको छ। टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्धन उपशाखा प्रमुख बलबहादुर रावल,
टीकापुर नगरपालिकामा कोभिड-19 संक्रमित भएका घरमै गएर घर परिवारमा के छ अवस्था त्यो बारेमा बुझ्ने र संक्रमित स्वास्थ्य अवस्था कस्तो छ, उहाँको बाट संक्रमण कसरी आयो, उहाँको विगत 14 दिनको हिस्ट्री के छ, घर परिवारले पनि काउन्सिलिङ गरेर उहाँहरूको पीसीआर जाँच वा एन्टिजेन जाँचको लागि उहाँलाई लिएर आउने, उहाँलाई हामीले जन स्वास्थ्यको मापदण्ड पूरा गर्नलाई सेनिटाइजर, मास्कहरू, भुइँ सफा गर्ने क्लोरिन झोलहरू, थर्मोमिटर, खानलाई सिटामोलहरू लगायतको हामीले उहाँलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छौँ।
यो सँगै टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरले कोरोना संक्रमितलाई टेलिफोन गरी सान्त्वना समेत दिन थालेका छन्। टीकापुरमा पीसीआर परीक्षण पोजिटिभ आएका संक्रमितलाई प्रहरीले फोन गरेर अवस्था बुझ्ने, बसाई र खानपिन बारे सोध्ने गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन नेउपाने,
हाम्रो कार्यक्षेत्रभित्र बस्ने होम आइसोलेसनमा बस्नु भएको पोजिटिभ भएको सबैको रेकर्ड छ हामीसँग, घर बाहिर तथा हिँड्डुल नगरिदिनु होला भनेर सम्झाउँछौँ र आर्थिक समस्या परेको सुझावहरू लिनेलाई पनि उहाँहरूलाई चाहिँ हामीले हस्पिटलसँग कोर्डिनेसन गर्ने, तपाईँहरूलाई त टाइममा एम्बुलेन्सहरू उपलब्ध गर्ने कुराहरू, गाह्रो भए पनि घरमा नबस्नुहोस्, हस्पिटल आइहाल्नुहोस्, घरमा सास बढेको अक्सिजन कम भएको कुराहरू हुने बित्तिकै हस्पिटल सम्पर्क गर्नुहोस् र तपाईँलाई समस्या पर्यो भने हामीले त्यहाँसम्म पुर्याइदिन्छौँ भन्ने कुराहरूले पनि उहाँसँग कोर्डिनेसन गर्ने गरेका छौँ।
नगरपालिका र प्रहरीले संक्रमितको मोबाइलमा फोन गरेर अवस्था बुझ्नुका साथै उपचारका लागि आवश्यक एम्बुलेन्स र अक्सिजनका लागि नआत्तिन आग्रह गर्न थालेपछि कोरोना संक्रमितले पनि राहत महसुस गरेका छन्।
मैले पीसीआरको रिपोर्ट दिएको थिएँ, पोजिटिभ देखिएको केही समयपछि मलाई चाहिँ इलाका परिवारबाट फोन आएको थियो, तपाईँ पोजिटिभ रिपोर्ट आएको छ, तपाईँको बिमारी सम्बन्धीका लक्षणहरू के छन् भन्दाखेरि, अब मैले चाहिँ जे मेरो स्वास्थ्य कन्डिसन छ त्यही अनुसार
चिकित्सक तथा स्वास्थ्य कर्मीहरू अस्पतालमै उपचार गर्न व्यस्त रहेको समयमा नगरपालिका र प्रहरीको यो कामले समुदायमा संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरूको मनोबल बढाउन पनि सहयोग पुगेको बताउनुहुन्छ टिकापुर अस्पतालका प्रमुख डाक्टर प्रेम कुमार राई।
टिकापुर अस्पतालमा जति चिकित्सकहरू छन् उहाँहरू कोरोना संक्रमित बिरामीहरूको जो अस्पतालमा भर्ना हुनुहुन्छ उहाँहरूलाई उपचार गर्नमा व्यस्त हुनुहुन्छ। प्रहरी कार्यालयले उहाँहरूको अग्रसरतामा प्रहरी र अस्पताल बीच समन्वयपछि जुन एउटा सेवा शुरू भएको छ फोनमा परामर्श गरेर बिरामीहरूको स्वास्थ्यस्तरहरू बुझेर उहाँहरूलाई सही टाइममा सही परामर्श दिने यो चाहिँ एकदम अत्यन्त राम्रो शुरूआत हो।
टिकापुर नगरपालिका र प्रहरीको सहकार्यमा शुरू गरिएको यो कार्यक्रमले कोरोना संक्रमितलाई आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन सजिलो भएको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरुद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना संक्रमणको दर निरन्तर घट्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा विगत दुई महिनादेखि जारी निषेधाज्ञा हट्ने क्रममा रहेको बीबीसीले जनाएको छ। आउँदो सोमबारदेखि कारखाना तथा निर्माण व्यवसाय सुचारू गर्न पाइनेछ। दिल्लीमा गत महिना दैनिक 25,000 रहेको नयाँ संक्रमितको संख्या विगत केही दिनमा 1,500 भन्दा कम रहेको बीबीसीले जनाएको छ। दिल्लीका स्वास्थ्य अधिकारीहरूले भने कोरोना महामारी नहटेको र स्वास्थ्य मापदण्ड अझै केही समय लागू गर्नुपर्ने बताएका छन्। यसैबीच भारतमा गत 24 घण्टामा 1,71,726 नयाँ संक्रमित थपिएका छन् भने गत 24 घण्टामा कोरोना संक्रमणका कारण 3,563 जनाले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद यूएनसीएचआरसीले इजरायल र प्यालेस्टाइन बीचको पछिल्लो द्वन्दलाई युद्ध अपराध अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउने बताएको छ।
सार्वजनिक संस्थानहरूको समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ। सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले कार्य सम्पादनमा केही संकुचन भएको भए पनि समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको उल्लेख गरेको छ। आर्थिक वर्ष 2076-77 संस्थानहरूको कुल संचित नाफा आर्थिक वर्ष 75-76 तुलनामा 18.19% वृद्धि भई 1,09,74,80,00,00 पुगेको छ। प्रतिवेदनले सबै सरकारी संस्थानहरूको संचित नाफा 29.53% बढ़ेर 75,51,18,00,00 पुगेको जनाएको छ। आर्थिक वर्ष 76-77 अस्तित्वमा रहेका मध्ये 24 संस्थानहरूले खुद नाफा 4.28% आर्जन गर्न सफल भएका छन् भने 18 संस्थानहरूको खुद नोक्सानी 79.46% बढ़ेको जनाइएको छ। ती संस्थानहरूको प्रशासनिक खर्च भने 12.68% बढ़ेको पनि समीक्षा प्रतिवेदनले औंलाएको छ। आर्थिक वर्ष 2076-77 संस्थानहरूले कुल 48,29,82,00,000 रूपियाँ खुद नाफा आर्जन गरेका छन्। कोरोना महामारीबाट प्रभावित 5,25,00,000 करदाताले 2,19,62,00,000 रूपियाँ कर छूट प्राप्त गरेका छन्। अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2077-78 आर्थिक सर्वेक्षण अनुसार 2076-77 लाग्ने आयकरमा करदाताले 2,19,62,00,000 रूपियाँ कर छूट पाएको उल्लेख छ। वार्षिक 20,00,000 कारोबार वा 2,00,000 आय हुने करदातालाई आय वर्ष 2076-77 लाग्ने आयकरमा 75% छूटको व्यवस्था गरिएकोमा 4,48,753 करदाताले 1,52,38,00,000 कर छूट सुविधा प्राप्त गरेका छन्।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
नेपालले शनिबार फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराक विरूद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। इराकको बसरा स्थित अहल फैदा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टीमसँग खेल्दैछ। नेपाल र इराक बीचको खेल नेपाली समय अनुसार राति 10:15 बजे शुरू हुनेछ। मैत्रीपूर्ण खेलका लागि 23 खेलाड़ी सहित 36 सदस्यीय टोली बुधबार नै बसरा पुगिसकेको छ। सन् 2022 कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनौट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफूभन्दा उच्च वरिताको टीम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। इराक पनि फिफा विश्वकप र एसिया कप छनौटको बाँकी खेल खेल्ने तयारीमा छ। नेपाल र इराक बीच यो चौथो पटक भेट हुनेछ। यसअघि नेपाल र इराकले 3 खेलमा प्रतिस्पर्धा गरेका छन्। तीनै खेलमा इराकले क्लिन स्विप गरेको छ। नेपाली सुटिङ खेलाड़ी कल्पना परियारले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन्। कल्पनाले शुक्रबार टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी छिन्। वाइल्ड कार्ड प्राप्त गरेसँगै कल्पनाले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक खेल्ने निश्चित भएको छ। नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्यले कल्पनाले वाइल्ड कार्ड प्राप्त गरेको पुष्टि गर्नुभयो। ओलम्पिकमा कल्पनाले 10 मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाड़ी पनि भएकी छिन्। फिलिपिन्समा आयोजना हुने एसियन भलिबल महिला च्याम्पियनशिप र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि नेपाल भलिबल संघले 30 जना खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा हावाहुरी र मेघगर्जन सहित हल्का वर्षा हुने र प्रदेश 2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस, वर्षा 34.8 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज 14 गणतन्त्र दिवस। संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई उत्प्रेरणा गर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। आगामी आर्थिक वर्ष 2078-79 आय व्यय विवरण बजेट आज सार्वजनिक गरिँदै कोरोनाको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमा थप चुनौती र जोखिम बढ़ाएको अर्थमन्त्री विष्णु पौडेलको भनाई। सबै वयस्कलाई कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। केही दिनभित्रै कोरोना भाइरस विरूद्धको खोप परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई र कोरोना संक्रमणको दर घट्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्तौ जारी निषेधाज्ञा खुकुलो बनाइँदै। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।